तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो भदौ 21 गते 2023। विषय आत्मा र शरीर। स्वर्ण पाठ कोरिन्थी। तिमीले बुझ्नुपर्छ कि तिम्रो शरीर पवित्र आत्माको मन्दिर हो। पवित्र आत्माको मन्दिर हो। पवित्र आत्मा तिमी भित्र छ। परमेश्वरबाट तिमीले त्यो पवित्र आत्मा पाएका छौ, यसकारण तिमी आफ्नो मालिक हौ। उत्तरदायी पढाइ कोरिन्थी थिस्सलुनिकी। परमेश्वरद्वारा मोल तिरेर तिमी किनिएका छौ, यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर। सधैँ प्रसन्न बस। प्रार्थना गर्न कहिल्यै नछोड। सधैँ परमेश्वरलाई धन्यवाद देऊ। ख्रीष्ट येशूमा हुने तिमीहरूबाट परमेश्वर यही चाहनुहुन्छ। पवित्र आत्माको कहिल्यै बाधा नदेऊ। भविष्यवाणीलाई महत्वहीन नठान। हरेक कुरालाई जाँच र असल जति राख। हर प्रकारको दुष्ट्यदेखि डाँडा बस। शान्तिको स्रोत परमेश्वर स्वयंले तिमीहरू उहाँमा उनीहरूलाई पवित्र पारुन् भन्ने हाम्रो प्रार्थना छ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा प्राण र शरीर हाम्रा प्रभु येशु ख्रीष्ट आउँदा पूर्णरूपले दोषरहित बनाइराख। उहाँ नै एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनु भयो। तिम्रो लागि यी सब थोक गर्नु नै हुनेछ। तिमीहरूले उहाँलाई विश्वास गर्न सक्छौ। पाठ सेरमन बाइबलबाट भजन संग्रह। परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु। उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ। उहाँले मलाई शान्त तलाउतिर लानुहुन्छ। उहाँले आफ्नै नामको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ। भजन संग्रह। सहायताको निम्ति म पहाडहरूतिर हेर्छु, तर मेरो सहायता कहाँबाट आउँछ? मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट आउँछ। परमेश्वरले पतन हुन दिनुहुने छैन। तिम्रो संरक्षक निदाइ जाने हुन, इसरायलको रक्षा गर्ने निन्द्रालु हुनुहुन्न। परमेश्वर कहिले निदाउनु हुन्न। परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ। उहाँले आफ्नो महान शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ। तिमीलाई दिउँसो घामले अनि राति जुनले हानि पुर्याउँदैन। परमप्रभुले प्रत्येक संकटबाट तिम्रो रक्षा गर्नुहुन्छ। परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ। तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ। दानियल तेस्रो वर्षमा यहुदाका राजा यहोयाकिमको शासनकालमा बाबेलका राजा नबुकदनेस्सरले यरुसलेममा आफ्ना सेनाद्वारा चारैतिर घेरेर त्यसमाथि आक्रमण गरे। त्यसपछि राजा नबुकदनेस्सरले अस्पन्जलाई आदेश दिए। अस्पन्ज राजाका सेवकहरूको अगुवा थियो। राजाले अस्पन्जलाई राजकीय परिवारका केही यहुदीहरू अनि उच्च श्रेणीका इसरायलीहरूलाई ल्याउनु भने। ती मानिसहरू हट्टा कट्टा, सुन्दर, शरीरमा कुनै चोट नभएका, सारा बुद्धिमा निपुण, साहित्य र विज्ञानको ज्ञानले परिपूर्ण, समझदार राजदरबारको सेवा गर्न सक्ने योग्य कैदीहरूका भाषा र साहित्य सिकाउन भनी नपुंसकहरूका प्रधान अस्पञ्जलाई हुकुम गरे। राजा नबुकनेश्वरले आफ्नो भोजन र मगको एक भाग तिनीहरूलाई दिए। राजाले तिनीहरूलाई 3 वर्षसम्म तालिम दिन र त्यसपछि उनको सामु प्रस्तुत गर्ने निर्देशन दिए। यहुदाका 3 नानीहरूमा दानियल, हन्याह, मिसाएल अनि अजर्याह सामेल थिए। तर राजाले उनीहरूलाई दिनु भनी पठाएको भोजन र दाखरस खाएर आफूलाई अशुद्ध नपार्ने दानियलले निश्चय गरे। यसैले आफूलाई अशुद्ध हुन नदिनुहोस् भनी नपुंसकहरूका प्रधानलाई विन्ती गरे। यसपछि दानियलले आफूलाई हेरचाह गर्ने कारिन्दालाई भने, अस्पन्जको त्यो कारिन्दालाई दानियल, हन्याह, मिसाइल अनि अजर्याहमाथि ध्यान दे। दानियलले त्यो कारिन्दासँग भने, दया गरेर 10 दिनसम्म हाम्रो परीक्षा लिऊ। हामीलाई खान साग सब्जी अनि पिउने पानी बाहेक केही नदेऊ। त्यसपछि तिमीले हाम्रो तुलना अरू जवान मानिसहरूसँग गर जसले राजाको खाना खान्छन्। त्यसपछि तिमीले देख्छौ कि को धेरै स्वस्थ छ अनि आफै निर्णय गर हामीसँग कस्तो व्यवहार गर्नुपर्छ। हामी तिम्रो सेवक हौ। उनी राजी भए अनि 10 दिनसम्म जाँच गरे। 10 दिनको अन्तमा तिनीहरू राम्रा र हट्टाकट्टा देखिन थाले उनीहरू भन्दा जसले राजाको खाना खान्थे। ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन्, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विश्वास गर्छन् र परमेश्वरमाथि भर पर्छन्। त्यसपछि तिमीहरूले परमप्रभुलाई पुकारनेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ। तिमीहरू परमप्रभुलाई बोलाउनेछौ अनि उहाँले भन्नुहुनेछ, म यहाँ छु। तिमीहरूले भोको मानिसहरूसँग दुःख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ। तिनीहरूको खाँचो समाधान पारिदिनुपर्छ। तब तिमीहरूका ज्योति अँध्यारोमा चम्कनेछ अनि तिमीहरूले दुःख पाउने छैनौ। तिमीहरू मध्य दिनको उज्यालो सूर्योदय जस्तो हुनेछ। परमप्रभुले सधैँ तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुक्खा जमिनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीहरूमा शक्ति बलिदिनुहुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैँचा जस्तो हुनेछ। तिमीहरू सदा सर्वदा रहने पानीको स्रोत जस्तै हुनेछ। येशु पत्रुसको घरमा जानुभयो। त्यहाँ येशुले उसकी सासूलाई कडा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनुभयो। तब येशुले तिनको हात छुनुभयो, तिनी निको भइन् अनि तिनी उठिन् र उहाँको सुसार गरिन्। त्यसैसाथ मानिसहरूले भूत लागेका धेरै जनालाई लिएर येशु कहाँ आए। येशुले भूतहरूलाई खेदनुभयो। जो जो बिमारी परेका थिए ती सबै ठिक भए। येशुले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नुभयो। येशु डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, कसैले पनि 2 मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ, अथवा त्यो एउटासित झुक्नेछ र अर्कोलाई तुच्छ गर्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ। बाजलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीरको निम्ति चाहिने वस्त्रका विषयमा फिक्र नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ, अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ। आकाशका चरा चुरुङ्गीलाई हेर, तिमीहरूले न त कहिले बिउने छर्छन्, न अन्नको फसल काट्छन्, न मकारीहरूमा बटुल्छन्। तर तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहा छ, ती चराचुरुङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छ। फिक्री मात्र गरेर कसैले पनि आफ्नो आयुमा केही समय बढाउन सक्दैन। अनि लुगाफाटाको निम्ति तिमीहरू किन फिक्री गर्छौ? बगैँचाको फुलहरूको विचार गर, ती कसरी बढ्दछन्। तिनीहरू न त आफ्नो लागि परिश्रम गर्दछन्, न त वस्त्रका निम्ति धागो काट्दछन्। तर पनि म तिमीहरूलाई भन्दछु, महान अनि धनी राजा सुलेमान समेतले यी फुलहरू मध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। यस प्रकार परमेश्वरले जमिनमा झारपात उमारेर सजाउनु हुन्छ। ती आज देखिन्छ, भोलि आगोमा फ्याँकिनेछ र जलाइनेछन्। यसकारण परमेश्वरले नै तिमीहरूलाई अझ राम्ररी लुगाफाटा भइराइदिनु हुने छैन र अल्पविश्वासी हो। यसर्थ फिक्रे गर्दै यसो नभन, हामी के खाउला वा हामी के लगाउला। परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन्। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बस्नुहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ। तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर, तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। मनबाट बाहेक शरीरलाई बचाउन सकिँदैन। आत्मालाई सार्थक र शरीरलाई नियन्त्रण गर्न सक्ने समय अझै आएको छैन भन्नुहुन्छ। येशूलाई सम्झनुहोस्, जसले लगभग 19 शताब्दी अघि आत्माको शक्ति प्रदर्शन गर्नुभयो र भन्नुभयो, जसले ममाथि विश्वास गर्छ मैले गर्ने कामहरू उसले पनि गर्नेछ, र जसले यो पनि भन्ने, तर समय आउँदैछ र अब हो जब साँचो उपासकहरूले आत्मा र सत्यतामा पिताको आराधना गर्नेछन्। हेर, अब स्वीकृत समय हो। हेर, अब मुक्तिको दिन हो। पावलले भने, मन्दिर, जीव, जीवन, पदार्थ र बुद्धिको विचार, सत्यको अधिरचना, प्रेमको मन्दिर। प्रश्न, शरीर र आत्मा के हो? जवाफ, पहिचान भनेको आत्माको प्रतिबिम्ब हो। जीवित सिद्धान्त प्रेमको विविध रूपहरूमा प्रतिबिम्ब। आत्मा मानिसको पदार्थ, जीवन र बुद्धि हो, जो व्यक्तिगत छ। तर पदार्थमा हुन, आत्माले परमात्मा भन्दा निकृष्ट कुरालाई कहिले प्रतिबिम्बित गर्न सक्दैन। मानिस आत्माको अभिव्यक्ति हो। भारतीयहरूले अन्तर्निहित वास्तविकताको केही झलक पाए जब उनीहरूले एक निश्चित सुन्दरतालाई महान आत्माको मुस्कान भने। मानिसबाट अलग जो आत्मा व्यक्त गर्दछ, आत्मा एक शून्य हुनेछ। आत्माबाट विच्छेद भएको मानिसले आफ्नो अस्तित्व गुमाउनेछ। तर त्यहाँ त्यस्तो कुनै विभाजन हुन सक्दैन, तिनकी मानिस ईश्वरसँग सह अस्तित्वमा छ। आत्मा शरीरमा छ, जीवन र बुद्धि पदार्थमा छ र यो कुरा मानिस हो भनी दावी गर्न त्रुटिबन्द हुनेछ। ईश्वर मानिसको सिद्धान्त हो र मानिस ईश्वरको विचार हो, त्यसैले मानिस न स्वर हो न भौतिक। स्वर यो जान्नुहोस् र मानिसको आध्यात्मिक स्थिति खोज्नुहोस् जुन सबै भौतिक स्वार्थभन्दा बाहिर छ। क्रिस्चियन विज्ञानले शरीरमा सत्यको सूर्यको प्रकाश ल्याउँछ जसले बलियो बनाउँछ र शुद्ध गर्दछ। क्रिस्चियन विज्ञानले सत्यको साथ एक वैकल्पिक तटस्थ त्रुटिको रूपमा कार्य गर्दछ। यसले श्रावहरू परिवर्तन गर्छ, हास्यलाई बाहिर निकाल्छ, ट्युमरहरू विघटन गर्छ, कठोर मांसपेशीहरूलाई आराम दिन्छ र केरियास हड्डीहरूलाई सुदृढतामा पुनर्स्थापित गर्दछ। यस विज्ञानको प्रभाव मानव दिमागलाई आधारको परिवर्तनमा उत्प्रेरित गर्नु हो, जसमा यसले दिव्य मनको सामञ्जस्य प्राप्त गर्न सक्छ। प्रयोगहरूले यो तथ्यलाई समर्थन गरेका छन् कि दिमागले शरीरलाई नियन्त्रण गर्दछ। एक उदाहरणमा हुन तर हरेक उदाहरणमा जब तपाईँ भन्नुहुन्छ मानिसको शरीर भौतिक छ, म पावलसँग भन्छु शरीरबाट अनुपस्थित हुन र प्रभुसँग उपस्थित हुन बरु इच्छुक हुनुहोस्। वस्तुमा आफ्नो मनको भौतिक विश्वास त्याग्नुहोस् र एक मात्र दिमाग होस्। भगवान पनि यसका लागि मनले आफ्नै समानता बनाउँछ। मैले एक व्यक्तिलाई चिनेको थिएँ जसले डिस्पेप्सिया निको पार्नको लागि राहम प्रणाली अपनाए। धेरै वर्षसम्म उनले रोटी र तरकारी मात्र खाए र पानी बाहेक केही पिएनन्। उसले धेरै थकित वर्षहरू भोक र कमजोरीमा लगभग भोकमरीमा बिताए र अन्तत डाक्टरहरूको सिप थाकेर मर्ने मन बनायो, जसले उहाँलाई दयापूर्वक बताउनु भयो कि मृत्यु नै उहाँको एकमात्र विकल्प हो। यस बिन्दुमा क्रिस्चियन विज्ञानले उहाँलाई बचायो र उहाँ अब पुरानो गुनासोको कुनै पर्खाल बिना पूर्ण स्वास्थ्यमा हुनुहुन्छ। मानिसलाई दिमागले शासन गर्छ भन्ने तथ्यबाट फाइदा लिएपछि खानामा उसलाई मद्दत गर्ने वा चोट पुर्याउने शक्ति कम थियो र उसलाई पदार्थको तथाकथित सुख र पीडामा पनि कम विश्वास थियो। आफूले के खाने वा पिउने भन्ने कुरामा कम ध्यान दिएर जीवनको अर्थतन्त्रको बारेमा कम र भगवान बढीको बारेमा पेटलाई सल्लाह दिएर उसले छिटो बल र मासु निको भयो। उसले थाहा पायो कि डिस्केप्टिक परमेश्वरको प्रतिमा र प्रतिरूप हुनुभन्दा धेरै टाढा छ समुद्रको माछा, हावाको चरा र गाईवस्तुमाथि प्रभुत्व राख्नुभन्दा धेरै टाढा छ यदि जनावरको अलिकति खाएमा। मासुले उसलाई जित्न सक्छ। उहाँले अन्तत निष्कर्षमा पुग्नुभयो कि भगवानले कहिल्यै डिस्केप्टिक बनाउनु भएन, जबकि डर स्वच्छता फिजियोलोजी र भौतिक विज्ञानले उहाँको आदेशको विपरीत उहाँलाई एक बनाएको थियो। ढिलो होस् वा ढिलो हामीले सिक्नेछौ कि मानिसको सीमित क्षमताको बन्धनहरू यो भ्रमले बनाइन्छ कि ऊ आत्माको सट्टा शरीरमा, आत्माको सट्टा पदार्थमा बस्छ। रोगको पहिलो लक्षण देखा पर्दा भौतिक इन्द्रियहरूको गवाहीलाई दिव्य विज्ञानसँग विवाद गर्नुहोस्। विचारमा बढ्नको लागि पाप वा रोगको दावी नगर्नुहोस्। यो अवैध छ भनी स्थायी विश्वासका साथ यसलाई खारेज गर्नुहोस्, किनकि तपाईँलाई थाहा छ कि भगवान पापको भन्दा रोगको लेखक हुनुहुन्न। तपाईँसँग पाप वा रोगको आवश्यकतालाई समर्थन गर्न उहाँको कुनै नियम छैन, तर तपाईँसँग त्यो आवश्यकतालाई अस्वीकार गर्ने र बिरामीहरूलाई निको पार्ने ईश्वरीय अधिकार छ। रोगको प्रारम्भिक वा उन्नत चरणहरूमा अन्धा र शान्त सम्मिश्रणको सट्टा तिनीहरूको विरुद्ध विद्रोहमा उठ्नुहोस्। दिमागको शक्तिले इन्कार गर्न नसकिने एकल होस भई दुखाइलाई सम्भवतः मनोरञ्जन गर्न सकिन्छ भन्ने विश्वासलाई हटाउनुहोस् र यसरी तपाईँले शरीरमा दुखाइको विकासलाई रोक्न सक्नुहुन्छ। परमेश्वरको कुनै व्यवस्थाले यस परिणामलाई बाधा पुर्याउँदैन। विचारको रोकामा बढी या खडा शारीरिक नतिजाहरूमा आफूले चाहे जस्तो निष्कर्षहरू मात्र स्वीकार गर्दै तपाईँले आफूलाई सामञ्जस्यपूर्ण रूपमा नियन्त्रण गर्नुहुनेछ। हावा, व्यायाम, वंशानुगत, संक्रामक वा दुर्घटना होस् भन्नाले रोग लाग्ने अवस्था आएमा पोर्टरको रूपमा आफ्नो कार्यालयको काम गर्नुहोस् र यी अस्वस्थ विचार र डरहरू बन्द गर्नुहोस्। नश्वर दिमागबाट अपमानजनक त्रुटिहरू बहिष्कार गर्नुहोस्। तब शरीरले तिनीहरूबाट पीडा पाउन सक्दैन। पीडा वा सुखका विषयहरू दिमागमा आउने पर्छ र एक पहरेदारले आफ्नो पद त्यागेको जस्तै हामी दैवी सहायताले हामी यस प्रवेशलाई निषेध गर्न सक्छौ भनेर भुलेर घुसपैठ गर्ने विश्वासलाई स्वीकार गर्छौ। मन शारीरिक इन्द्रियहरूको मालिक हो र यसले रोग, पाप र मृत्युलाई जित्न सक्छ। यो ईश्वर प्रदत्त अधिकार प्रयोग गर्नुहोस्। आफ्नो शरीरको कब्जा लिनुहोस् र यसको भावना र कार्यलाई शासन गर्नुहोस्। आत्माको बलमा उठ्नुहोस् जुन असल छैन सबैको प्रतिरोध गर्न। परमेश्वरले मानिसलाई यसका लागि सक्षम बनाउनु भएको छ र कुनै पनि कुराले मानिसलाई ईश्वरीय रूपमा प्रदान गरेको क्षमता र शक्तिलाई कम गर्न सक्दैन। मम्मी म्याकर मेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाइ वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उखिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।